نحمده نصلي على رسوله الكريم. الحمد لله رب العالمين، رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي. اما بعد، اعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. میری گفتگو کا عنوان ہے ماں ٹھنڈی چھاؤں، ماماں ٹھنڈیاں چھاواں. اولاد کی تعلیم و تربیت میں ماں اور باپ دونوں مل کر ایک اہم کردار ادا کرتے ہیں، اور اولاد کی ظاہری اور جسمانی پرورش اور نگہداشت یہ اولاد کا بہت بڑا حق ہے، اور اس تقاضے کو پورا کرنے کے ساتھ ساتھ والدین کی ذمہ داری بنتی ہے کہ وہ اولاد کی تعلیم و تربیت میں بھی اہم کردار ادا کریں. خاص طور پر ماں جو ہے اولاد کی تربیت میں کیا کردار ادا کرتی ہے، وہ کیا قربانیاں کرتی ہے، کیا آپ ایک بحثیت ماں کے کیا آپ نے اولاد کے لیے ایک ایسا درخت ہیں جو کہ بچوں کو جو ہے وہ چھاؤں فراہم کرتا ہے، ایسا درخت جو بچوں کو چھاؤں یا سایہ فراہم کرتا ہے، ایسا درخت کہ بچے جب تھک جائیں، بچے جب نڈھال ہو جائیں، بچے جب پریشان ہو جائیں تو وہ اس درخت کے نیچے آ کر جو ہے وہ آرام کر سکیں، سستا لیں، اور اس وقت جو ہے وہ انہیں ایک ٹھنڈک محسوس ہو، تپتی دھوپ. اور دنیا کے اندر جو آزمائشیں ہیں، جو مسائل ہیں، جو پریشانیاں ہیں، اس میں بچوں کو جو ہے وہ ایک ایسے درخت کی ضرورت ہے کہ جس کے نیچے جا کر وہ جو اپنے ان کے جلتے ہوئے پاؤں ہیں ان کو بچا سکیں، وہ اپنے سر کی جو سر پر پڑنے والی دھوپ ہے اس سے وہ ایک پناہ کا کام لے سکیں، جب وہ پریشان ہو جائیں اور جب وہ بھر جائیں تو کوئی ایسی گود ہو کہ جس کے اندر وہ سر دے کر جو ہے وہ اپنے دل کی ساری باتیں جو ہیں وہ کہہ سکیں. اس سلسلے میں سورۃ الاحقاف کی آیت نمبر 15، توصین الانسان بوالدیہ احسانا حملته امه کرہا وودعته کرہا وحمله وفصاله 30 شہرا. اور ہم نے انسان کو ماں باپ کے ساتھ بھلائی کرنے کی تاکید کی، اس کی ماں تکلیف اٹھا کر اس کو اپنے پیٹ میں لیے پھرتی رہی، اور تکلیف ہی سے پیدا کیا جنا، اور پیٹ میں اٹھانے اور دودھ پلانے کی یہ پر مشقت مدت 2.5 سال ہے. پھر اسی طرح جو ہے وہ سورۃ لقمان میں فرمایا وَوَصَّيْنَا الْإِنسَانَ بِوَالِدَيْهِ حملته امه وهنا على وهن ففصاله في عامين ان اشكر لي ولوالديك. اور ہم نے انسان کو جسے اس کی ماں نے تکلیف پر تکلیف اٹھا کر پیٹ میں رکھا اور پھر اس کو دودھ پلایا، پھر 2 سال میں اس کا دودھ چھڑایا جاتا ہے، یہ تاکید کی ہے کہ میرا شکر ادا کرو اور ماں باپ کا. اب آپ دیکھ لیں کہ اولاد کی تعلیم و تربیت جو ہے وہ ماں اور باپ دونوں کی ذمہ داری ہے. جیسے کمانے کی ذمہ داری روزی حاصل کرنا اور بچے کو ضروریات زندگی فراہم کرنا، یہ اللہ رب العزت نے باپ کے کندھوں پر رکھی. بیوی اور بچے دونوں کے نان نفقے کی ذمہ داری جو ہے وہ باپ کے اوپر رکھی. اور ماں جو کہ گھر کے اندر رہتی ہے، ماں کے نازک کندھوں پر اللہ رب العزت نے یہ ذمہ داری رکھی کہ وہ بچوں کی تعلیم و تربیت میں اہم کردار ادا کریں. اس میں کوئی شک نہیں کہ بچوں کی تعلیم و تربیت میں ماں اور باپ دونوں کا جو ہے وہ اہم کردار ہے، لیکن اس سلسلے میں ماں کی جو خصوصی کوششیں ہیں یہ سر فہرست ہے. جیسے بچے کی جسمانی دیکھ بھال، اس کی پرورش، جیسے ابھی قرآن کی جو 2 آیات میں نے آپ کے سامنے رکھی اس میں اللہ رب العزت بھی اس کی گواہی دیتے ہیں. कि माँ जो है वो कितनी तकलीफें उठाती है, कैसे दूध पिलाती है, कैसे पेट में रखती है, कैसे जो है जब बच्चा पैदा होता है तो माँ तकलीफ के मरहले से गुजरती है, और उसके साथ साथ बच्चे की परवरिश में, तालीम और तरबियत में माँ जो है उसको एक सबर, जान साजी, लगन, कुर्बानी, ईसार, मुसलसल जिस्म और जान की कुवतें खपाना पड़ती हैं, तब बच्चा जो है वो कौम का सरमाया बनता है, तब बच्चा जो है वो मुसलमानों का एक बेहतरीन मुस्तकबिल बनता है, तब बच्चे जो है यानी माएं जो है वो क्या करती हैं कि मुत्तकियों का इमाम यानी बेहतरीन हीरो, नेक किरदार जो है उसको बनाने में, संवारने में जो है वो किसी हद तक जो है वो कामयाब होती हैं। आज मैं आपके सामने जो है वो चंद माओ के वाकयात रखूंगी और इन वाकयात की रोशनी में आप अपना जायजा लें। क्या मैं एक बेहतरीन माँ हूं? क्या आप एक बेहतरीन माँ हैं? क्या बहसियत माँ के आप अपने बच्चों के लिए ठंडी छांव हैं? क्या आप जो है बच्चों की तालीम और तरबियत में वो किरदार अदा कर रही हैं कि जन्नत आपके कदमों के नीचे आ जाए? क्या आप वो माँ हैं कि जिन माओ की तालीम और तरबियत ने कौमों की तकदीर बदल दी? क्या आपकी गोद जो है वो बेहतरीन इदारा है, वो बेहतरीन स्कूल है कि जिससे बच्चे बेहतरीन तालीम और तरबियत पा रहे हैं? ये एक सवाल है जो हर माँ के नाम है, खा वो आप हो या मैं, हम में से हर मुसलमान माँ के नाम जो है ये एक बेहतरीन सवाल है। और ये आप अपने आप से पूछें कि मैं कैसी माँ हूं, मैं कैसी माँ हूं। इस सिलसिले में मैं पहली मिसाल जो आपके सामने रखना चाहती हूँ, बड़ी खूबसूरत ये कहानी है, और आप सोचें कि ये बच्चा कौन था और जो है वो माँ कौन थी। पहली कहानी है कि मक्का शहर से बाहर मदीना जाने के लिए एक काफला रुका हुआ था और वो काफला जो था उसमें एक बच्चा भी था जो कि सफर कर रहा था, और माँ जो थी, माँ के सामने जब बच्चे की ये ख्वाहिश आई कि वो भी काफले के साथ जाना चाहता है और इल्म हासिल करना चाहता है, तो आप सोचें कि गरीब माँ जो थी वो अंदर से टूट फूट गई, क्योंकि माँ के लिए ये बड़ा एक कड़ा इम्तिहान था। पहली बात ये कि उसका ये एक ही बच्चा था, बच्चा यतीम था, माँ के पास कोई दौलत तो नहीं थी, और लेकिन ये माँ जो थी अपने बच्चे को बेहतरीन तालीम के जेवर से आरास्ता करना चाहती थी। अब बच्चे का शौक था और बच्चा ये कहता था कि मैं भी मक्का से मदीना जाकर इल्म हासिल करूंगा और ऐ मेरी माँ मुझे इस काफले के साथ रवाना कर दे। अब माँ जो थी वो मुसलसल रो रही थी, उसके आंखों से आंसू बह रहे थे, और उसने अपने बेटे से रुंधे हुए लहजे में कहा, रोते रोते उसने अपनी चेहरे से आंसू साफ किए और कहने लगी, ठीक है बेटे, मैं तुम्हें पढ़ने के लिए जरूर भेजूंगी। लेकिन ये कहते हुए उसके चेहरे पर जो गम की परछाइयां थी वो और ज्यादा फैल गई, तो माँ माँ के चेहरे को उदास देखकर बेटे ने माँ का हाथ पकड़ा और कहने लगा, माँ अगर मेरे जाने से आप इतनी ही परेशान हैं तो मैं इसरार नहीं करता, मैं आपकी खिदमत में रहकर जो कुछ अल्लाह को मंजूर होगा वो सीख लूंगा। लेकिन माँ ने कहा, नहीं बेटा, तेरा ये शौक तो मेरी दुआओं की मुराद है, ये मेरे ख्वाबों की ताबीर है, इसलिए तो मैंने रातों को जाग जाग कर और अपने रब के हुजूर दामन को फैलाकर दुआएं मांगी कि वो मेरे लाल को अपने नबी सल्लल्लाहु अलैहि वसल्लम के इल्म से माला माल कर दे। अब आप देखें, क्या आप ऐसी माँ हैं कि रात को जाग कर अपने रब के हुजूर दामन फैलाकर क्या आप ये दुआ करती हैं कि वो इल्म जो रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने छोड़ा वो आपके बच्चों में आ जाए? और वो माँ क्या करती थी, तहज्जुद के वक्त अल्लाह से दुआ करती थी کہ میرے بیٹے کو نبی صلی اللہ علیہ وسلم کے علم سے مالا مال کر دے۔ یہ کہتے ہوئے ماں نے اپنے بیٹے کو خود سے چمٹا لیا اور آہستہ آہستہ اس کے سر اور گالوں پر اپنے کھردرے ہاتھ پھیرنے لگے، کیونکہ محنت، مشقت، بیگی، یتیمی، پھر دیکھیں کہ بیوہ مائیں جو ہیں یا وہ مائیں جو کہ جن کا کوئی سہارا نہیں ہے، وہ خود ہی سب کچھ کرتی ہیں، تو ان کے ہاتھ تو کھردرے ہو جاتے ہیں، ان کے چہروں پر جھریاں تو آ جاتی ہیں، ان کی جوانی بڑھاپے میں وقت سے پہلے تبدیل ہو جاتی ہے۔ اور آپ یہ بھی دیکھیں کہ اس ماں کو کون سا علم حاصل کرنے کی تمنا تھی اور آپ کا دل کس علم کے حاصل ہونے کے لیے مچلتا ہے۔ ایسی ماں بھی ہے جو کہتی ہے کہ میرا بیٹا ولایت میں جا کر، یورپ میں جا کر، امریکہ میں جا کر جو ہے وہ ڈاکٹر بنے، انجینئر بنے، اور آپ بھی چاہتی ہیں کہ میرا بیٹا یا میری بیٹی میتھ میں ٹاپ کرے، کیمسٹری میں، فزکس میں، بیالوجی میں، کمپیوٹر سائنسز میں، اور کسی بھی چیز میں۔ تو میں یہ نہیں کہتی کہ یہ دعا نہیں کی جا سکتی، یہ بھی اچھی دعا ہے کہ ہمارے بچے جو ہیں، مسلمانوں کے بچے جو ہیں، وہ دنیا کے لحاظ سے بہترین تعلیم حاصل کریں، لیکن کہیں ایسا نہ ہو کہ وہ ڈاکٹر تو بن جائیں، وہ ایک انجینئر تو بن جائیں، وہ ایک آئی ٹی کے بہترین جو کمپیوٹر کے لوگ ہیں وہ تو بن جائیں، لیکن وہ ایک اچھا مسلمان نہ بنے اور پھر ان کا سارا علم دنیا میں رہ جائے۔ اب آپ دیکھیں، اب جب ماں نے یہ کہا کہ میری تو یہ دعا تھی، اب بیٹے نے سوال پوچھا کہ پھر آپ اتنی پریشان کیوں ہیں؟ تو ماں نے کہا، بیٹے میں فکر مند اس لیے ہوں کہ تجھے اتنے لمبے سفر پر کس زیادہ راہ کے ساتھ روانہ کروں، گھر میں نہ کوئی درہم دینار ہے جو تیری ضروریات میں کام آئے، اور نہ اناج ہی ہے کہ پکا کر تیرے ساتھ کر دوں۔ یہ کہتے ہوئے ماں پھر رونے لگی، پھر جلدی اس نے اپنے آپ کو سنبھالا، پھر وہ کہنے لگی، بیٹے تو فکر نہ کر، جس کی راہ میں تو نکل رہا ہے وہ تیری ضرورتوں کا انتظام کرے گا، وہ اپنے بندوں کی ضرورتیں وہاں سے پوری کرتا ہے جہاں سے ان کو گمان بھی نہیں ہوتا۔ یہ کہتے ہوئے اس کی آنکھوں کی چمک بڑھ گئی۔ کمرے کے ایک کونے میں لکڑی کا ایک چھوٹا سا صندوق پڑا تھا۔ اب آپ دیکھیں کہ آپ کے گھر کے کتنے کمرے ہیں اور کمروں میں کتنی چیزیں ہیں۔ اس نے اسے کھولا اور اس میں سے دو پرانی یمنی چادریں چارپائی پر پھیلائیں، پھر طے کر کے بیٹے کو دیتے ہوئے کہا، جا بیٹے، میں نے تجھے اس پروردگار کے حوالے کیا جس کی تو امانت ہے، مجھے اپنے رب پر بھروسہ ہے وہ ضرور تیری مدد کرے گا۔ پھر اس نے بیٹے کے سر پر ہاتھ پھیرا، اسے گلے لگایا، ماں کا دل پھر ایک دفعہ بھر آیا، آنکھیں ابلتا ہوا چشمہ بن گئیں۔ اس نے اپنے پرانے دوپٹے کے پلو سے آنسو پہنچتے ہوئے اپنے ہاتھ پھیلائے، چہرہ آسمان کی طرف کیا اور ماں کہنے لگی، اے رحمان و رحیم ذات، میں اپنے جگر گوشے کو تیرے محبوب رسول صلی اللہ علیہ وسلم کا علم حاصل کرنے کے لیے تیری راہ میں بھیج رہی ہوں، جس طرح تو نے مجھ بے قص بے نوا کی دعائیں قبول کر کے اس کو شوق علم سے نوازا ہے، اسی طرح اپنی راہ کے اس مسافر کی بے قصی میں غیب سے مدد فرما۔ پھر اس نے بیٹے کی پیٹھ تھپ تھپاتے ہوئے کہا، جا بیٹے، اللہ تجھے آسمان علم کا درخشندہ ستارہ بنائے، چمکتا ہوا ستارہ علم کے آسمان کا، اللہ ہی بہترین حفاظت کرنے والا اور وہی سب سے زیادہ دستگیری کرنے والا ہے۔ یہ کہتے ہوئے اس نے بیٹے کو رخصت کیا اور پھر دیر تک اسے جاتے تکتی رہی، حتیٰ کہ وہ اس کی نظروں سے اوجھل ہو گیا۔ تو سب سے پہلے ماں نے جو دعا کی وہ کیا تھی؟ کہ اللہ میرے بیٹے کو رسول اللہ صلی اللہ علیہ وسلم کا علم حاصل کرنے کا شوق دے دے، شوق دے دے، اور اس کے لیے وہ تہجد کے وقت اٹھتی تھی۔ اور پھر تیسری بات جو تھی، یعنی تہجد میں اٹھ کر دعائیں مانگنا، ماں کی قربانی دیکھیں، کیا پانچ وقت کی فرض نماز پڑھتی ہیں، پھر اس کے بعد نوافل، اور نوافل میں بھی سب سے افضل تہجد۔ میری ابھی جو بیچ یہاں پہ مسز آگا میں پڑھ کر فارغ ہوا، اس میں ماشاءاللہ ہر دور میں اللہ تعالیٰ نے بڑے اچھے طالب علم عطا کیے، اور ان کے علم اور ایمان سے اپنا ایمان جو ہے وہ پہاڑوں سے بھی اونچا ہوتا ہوا محسوس ہوتا ہے۔ تو وہ ماں نے بتایا کہ میں نے جب یہ سوچا کہ میں اپنے بچے کو جو ہے وہ بچوں کو حافظ بنانا چاہتی ہوں، تو اس دن سے میں نے تہجد پڑھنی شروع کر دی، میں نے تہجد میں اٹھ کر اللہ تعالیٰ سے جو ہے وہ دعائیں مانگی کہ اللہ میرا یہ جو سفر ہے اس کو آسان کر دے. تو خواہش میں اور منزل میں فاصلہ کیوں ہوتا ہے؟ کیونکہ خواہش خواہشیں رہ جاتی ہیں اور اس کے لیے قربانیاں نہیں کی جاتی. تو اس ماں کی قربانی دیکھیں. تو پہلی چیز, بچوں کی تعلیم و تربیت کے لیے جو ہے وہ کیا ہے کہ بچوں کے دل میں شوق ہو. آپ نے نماز یاد کروا دی, آپ نے قرآن بھی یاد کروا دیا, آپ نے کوششیں کی اور پیچھے پڑ کے قرآن بھی حفظ کروا دیا, لیکن جب تک بچوں کے دل میں شوق نہیں ہوگا, بچے جو حفظ کیا ہوا قرآن ہے اس کی دہرائی نہیں کریں گے, جو نماز آپ نے سکھا دی ہے اذان ہوتی رہے گی, بچے مسجد میں نہیں آئیں گے, بچے نماز کے لیے نہیں اٹھیں گے, الارم بجتے رہیں گے, الارم بند ہوتے رہیں گے, کیونکہ بچوں کے دلوں کے اندر شوق نہیں ہے. شوق, اللہ کی محبت, اللہ کا پیار, اللہ کے رسول کی سنت پر چلنے کا شوق, جنت کا شوق, علم حاصل کرنے کا شوق. تو پہلی چیز شوق, اور پھر اس شوق کو پورا کرنے کے لیے جو بھی قربانی کرنی پڑے, بچوں کو اپنے سے جدا بھی کرنا پڑے. پھر اس کے بعد جو ہے, اب یہ لمبی کہانی ہے, بہرحال بچہ جو ہے وہ سفر پر روانہ ہو چکا ہے, پھر اس نے اپنی زندگی کے کئی سال لگائے ہیں علم حاصل کرنے کے لیے, اور وہ مدینہ ہی میں نہیں بلکہ مدینہ کے علاوہ جو ہے وہ اور کہیں ممالک میں بھی گئے اور بڑے بڑے استادوں سے انہوں نے جو ہے علم حاصل کیا, بہت سے استادوں سے انہوں نے علم حاصل کیا. اور پھر ایک دن ایسا بھی ہے کہ آج جو ہے وہ ماں کا چہرہ خوشی سے تمتما رہا ہے, آج اس کی تمناؤں کا مرکز, آج علم کا چاند جو ہے اس کے آنگن میں اترنے والا ہے. آج ماں جو ہے بڑی بےتابی سے اپنے بیٹے کا انتظار کر رہی ہے, وہ بیٹا جس کی تعلیم و تربیت میں جو ہے اس نے کئی سال کی جدائی برداشت کی, وہ بیٹا جس کے لیے وہ تہجد میں اٹھ کر دعا مانگتی تھی, اور اب وہ ہر طرف جو ہے اس کا انتظار ہو رہا ہے. ماں بوڑھی ہو چکی ہے اور اب پتہ ہے کہ قافلہ آنے والا ہے, قافلہ قریب آ چکا ہے, اور ایک بوڑھی عورت جو ہے وہ کھڑی ہے, اور ایک خوبصورت نوجوان گھوڑے پر سوار ہے, اور وہ اپنی ماں کو دیکھ کر گھوڑے سے نیچے اترتا ہے اور دوڑتا ہوا مامتا کے بازوؤں میں سمٹ جاتا ہے. دیر تک مائیں اس کو ماں پیار کرتی رہی, خوشی کے آنسو بہاتی رہی, اور اس وقت جو ہے اب کیا ہے کہ بیٹا جب قافلے کے ساتھ آیا ہے تو اس کے پاس کیا ہے, ماں نے دیکھا کہ گھوڑے, اونٹ, خچر, یہ سارا کچھ ہے. اب یہ کہ ماں نے جب اتنا سامان دیکھا اور ماں سے بیٹا مل رہا ہے, ماں کے پاس بیٹا واپس آیا ہے, ارد گرد کے لوگ بھی سارے جمع ہو گئے ہیں, مردوں, عورتوں, بچوں کی بڑی تعداد ہے, ہر آنے والے سے وہ دیر تک ملتا رہا, قیمتی سامان سے لدے ہوئے اونٹ اور خچر اس کے قریب کھڑے تھے, وہ دیر تک وہاں کھڑا, کبھی اپنے ہمراہ لائے ہوئے قیمتی سامان کو دیکھتا, کبھی اپنی بوڑھی والدہ کو. اب اس نے محسوس کیا کہ سب خوش ہیں لیکن میری ماں کے چہرے پر مسکراہٹ نام کی کوئی چیز نہیں. جب کافی دیر ہو گئی تو اس نے اپنی ماں سے کہا کہ چلیے اماں. ماں نے پوچھا ٹھنڈی سانس لیتے ہوئے کہ کہاں چلیں؟ بیٹے نے کہا کہ ماں گھر چلیں. اور اب جب جو ہے وہ گھر آ گیا تو ماں نے کہا بیٹا تجھے یاد بھی ہے جب میں نے تجھے رخصت کیا تھا تو تمہیں دینے کے لیے میرے پاس صرف دو پرانی یمنی چادریں تھیں, میں نے تیرے شوق کے پیش نظر وہ تیرے حوالے کر دی, اور جس طرح تجھے میں نے اپنے گھر سے رخصت کیا, گھر سے روانہ کیا, تو میرا اکلوتا سہارا تھا, ایک ہی بیٹا اور شوہر تو ویسے نہیں تھا, اولاد اور کوئی نہیں تھی, اور میری ایک ہی تمنا تھی کہ حدیث رسول کی دولت سے مالا مال ہو کر تو لوٹے. اور پھر اس نے اونٹوں اور گھوڑوں اور خچروں کی طرف اشارہ کیا اور کہا کہ اے میرے بیٹے, میں نے تجھے یہ مال اور دینار لانے کے لیے تو نہیں بھیجا تھا, بیٹے یہ تو غرور کی پونجی ہے, کیا تو یہ سب اس لیے لایا ہے کہ اپنے چچا کے بیٹوں پر اپنی بڑائی جتائے؟ اور انہیں حقیر گردانے، وہ خاموش کھڑا ہوا تھا اور اپنی ماں کو دیکھ رہا تھا کہ علم دین کی یہ عظمت، اللہ پر توکل اور بھروسہ اور دولت دنیا سے بے نیازی کا یہ مختصر سا جو واعظ جس کی ماں نے اس کو دیا، یہ کسی درسگاہ کے ہزاروں درسوں پر بھاری تھا۔ اس کا دل عقیدت سے جھک گیا، آنکھوں سے گرم گرم آنسو بہنے لگے۔ اسے یقین ہو گیا کہ اسے جو کچھ بھی ملا ہے ماں کی مقبول دعاؤں اور پاکیزہ آرزوؤں کی وجہ سے ملا ہے۔ اس نے محسوس کیا کہ برسوں جو اس نے کئی سال جو ہے وہ پڑھنے میں لگائے، تو اس کی وجہ جو تھی وہ کیا تھی کہ اس کی ماں کا شوق اور اس کی ماں کی دعائیں تھیں۔ اب بیٹے نے بڑی عاجزی سے اپنی ماں سے پوچھا کہ امی جان اب کیا کروں؟ کہنے لگی، بیٹے کرنا کیا ہے، اعلان کر دے کہ بھوکے آئیں اور غلہ لے جائیں، ننگے آئیں اور کپڑے لے جائیں، نادار آئیں اور دولت لے جائیں، پیدل آئیں، پیادے آئیں اور سواریاں لے جائیں۔ ماں نے جو یہ کہا تو بیٹے نے اس کی جو ہے وہ اطاعت کی، اور شام تک ساری دولت مکہ کے غریب اور ناداروں میں تقسیم ہو گئی۔ اب اس کے پاس ایک خچر اور 50 دیناروں کے سوا کچھ نہ بچا تھا۔ وہ شہر میں داخل ہو رہے تھے کہ اتفاق سے راستے میں سے سواری کا کوڑا بھی گر گیا۔ ایک ملازم لونڈی تھی باندی، اور وہ گزر رہی تھی، اس نے وہ کوڑا پکڑایا اور انہوں نے اپنے جو پاکٹ تھی اس سے 5 دینار نکالے۔ ماں نے دیکھ کر کہا، بیٹے یہی 5 دینار ہیں تیرے پاس؟ کہنے لگا، نہیں اماں، ابھی اور بھی باقی بچے ہیں۔ تو بیٹا وہ کس لیے رکھے ہیں؟ تاکہ، بیٹا کہنے لگا، تاکہ کسی مشکل وقت میں کام آئیں، اور غلہ بھی تو نہیں بچا، شاید آج ہی ضرورت پیش آ جائے۔ ماں کہنے لگی، ارے بیٹا تعجب ہے، ان 30-40 دیناروں پر تو اتنا بھروسہ ہے، اور یہ سب کچھ دینے والے پر ذرا بھروسہ نہیں۔ نکال سارے دینار اور اس باندی کے حوالے کر، اس کی ماں نے اسے حکم دیا اور اس نے وہ 50 دینار سارے کے سارے اس باندی کی ہتھیلی پر رکھ دیے۔ اب اس کا ہاتھ بالکل خالی تھا، لیکن دل ایسا غنی کہ اس سے پہلے کبھی ایسا غنی نہ تھا۔ ماں نے یہ دیکھ کر ہاتھ آسمان کی طرف بلند کرتے ہوئے اللہ کا شکر ادا کیا اور بڑے محبت کے انداز میں کہا، بیٹے اب تو اس حال میں جھونپڑی میں داخل ہوگا جس حال میں وہاں سے نکلے گا۔ آج میری جھونپڑی میں اتنی روشنی ہوگی جو اس سے پہلے کبھی نہ ہوئی ہوگی، علم و عرفان کی روشنی، ایمان اور یقین کی روشنی، اللہ کی تائید اور توکل کی لازوال روشنی۔ وہ ایسے بول رہی تھی جیسے جنت کی آبشاروں اور جھرنوں کی گنگناہٹ کی صدا ہو۔ پھر اس نے اپنے بیٹے کا ہاتھ پکڑا، جیسے وہ یقین کرنا چاہتی ہو کہ وہ اس کے ساتھ ہے یا کہیں اور، پھر کہنے لگی، بیٹے اللہ نے تیری پیشانی میں علم کا نور رکھا ہے، میں نہیں چاہتی کہ یہ نور دنیا کی فانی راحتوں سے میلا ہو اور اس نور میں کمی آئے۔ بیٹا تجھے یاد ہے کہ میں نے رخصت کرتے وقت تجھے دعا دی تھی کہ اللہ تجھے علم کے آسمان پر سورج بنا کر چمکائے۔ بیٹا میں نہیں چاہتی کہ دنیا کی مال و دولت کی بدلیوں میں، بادلوں میں اس سورج کی روشنی پھیکی پڑ جائے۔ دنیا میں بھی اللہ تیرے علم کی روشنی سے امت کو راہ ہدایت دکھائے، اور آخرت میں بھی یہ روشنی مومنوں کے کام آئے۔ تو یہ جو بیٹا تھا اس کا نام کیا تھا، اور یہ جو عظیم ماں تھی یہ کون تھی؟ تو آپ سوچ لیں اور اپنے پاس لکھ لیں، اور میں آپ کو بتا بھی دیتی ہوں، کیونکہ میں نے یہ اس عظیم ماں کی تعلیم و تربیت کا ایک گوشہ آپ کے سامنے رکھا ہے، اور یہ جو عظیم ماں تھی اور یہ جو بیٹا تھا، تو بیٹا تھا محمد بن ادریس شافعی رحمت اللہ علیہ، امام شافعی رحمت اللہ علیہ، اور والدہ جو تھی ان کا نام تھا فاطمہ بنت عبداللہ۔ اور اب آپ اپنے آپ سے پوچھیں کہ میں کیسی ماں ہوں؟ کیا میں نے اپنے بچوں کے دل میں جو ہے وہ قرآن اور حدیث کا جو علم ہے اس کی سچی محبت جو ہے وہ پیدا کی ہے، اس کے لیے دعائیں کی ہیں، اس کے لیے رو رو کر دعائیں مانگی ہیں، उसके लिए पैसे लगाए हैं, आप कीमती कीमती तोहफे ले देती हैं, आप अच्छे अच्छे कपड़े, नेम ब्रांड कपड़े, आप उनके लिए जो है वो बहुत कुछ करती हैं, लेकिन उनकी तालीम और तरबियत के लिए क्या आप पैसे खर्च करती हैं खुले दिल से, या फिर दिल जो है वो तंग पड़ने लगता है? तो ये इमाम शाफी रहमतुल्लाह अलैह की जिंदगी का एक ऐसा मशहूर वाकया है कि ये जो वाकया था इसकी जो है वो दूर दूर तक धूम मच गई, और जब भी जो है वो अजीम माओं का जिक्र होता है तो इसमें इमाम शाफी रहमतुल्लाह अलैह की वालदा का जिक्र जो है वो सरे फहरिस्त आता है। एक और वाकया जो मैं आपके सामने और अपने सामने रखना चाहती हूँ, और वाकया भी बड़ा मशहूर है और आप सबको याद भी होगा, 40 दिनार। वो अजीम माँ की तरबियत ने तकदीरें बदल दी। सौदागरों का एक काफिला बगदाद की तरफ जा रहा था और उसके साथ एक छोटा सा बच्चा भी था। माँ ने जब बच्चे को रुखसत किया तो हदायत की थी कि बेटा खा कुछ भी हो तुम झूठ हरगिज ना बोलना, ये नसीहत की। और उस वक्त माँ के पास क्या था, बस 40 दिनार थे और बच्चा छोटा था, तो बाज लोग ये कहते हैं कि उसने माँ ने एक थैली में डाल के दिए तो उन्होंने अपनी कमर पर बांध लिया, और बाज कहते हैं कि उसको आस्तीन में सी दिया। बहरहाल हिफाजत से छुपा कर माँ ने वो 40 दिनार बच्चे को दे दिए। अब जब काफिला जा रहा था तो डाकुओं ने काफले पर हमला कर दिया, और जो भी काफले वाले थे उन्होंने अपना माल बचाने के लिए बड़ी बड़ी चालें चली कि किसी तरह डाकुओं से अपने माल को बचाएं, लेकिन डाकू उनकी चालों में ना आए। काफले वालों ने रहम की अपील की, डाकुओं के दिल ना पसीजे, एक एक आदमी से जो कुछ था सबके पास से उन्होंने छीन लिया। डाकू जब ये काम कर रहे थे तो ऐसे में वो डाकू जो थे, डाकू और डाकुओं का सरदार, सब लूट मार में लगे हुए थे। और थोड़ी देर बाद एक डाकू जो था वो उस बच्चे के पास आता और पूछता था क्या तुम्हारे पास भी कुछ है, और वो कहता था 40 दिनार। फिर वो ऐसे उसको हंसता खेलता कि इसके पास कहां से, और कोई बताता भी और दूसरे फिर आगे चले जाते। हत्ता के जो है यहां तक डाकुओं को यकीन नहीं आ रहा था, लेकिन उन्होंने क्या किया कि वो इस गरीब और खस्ता हाल बच्चे को पकड़कर अपने डाकुओं का जो सरदार था उसके पास ले गए। और डाकुओं ने सोचा कि ये अजीबो गरीब लड़का, अगर इसके पास 40 दिनार हैं तो कहां हैं, और अगर थे तो फिर इसने छुपाए क्यों नहीं। जब डाकुओं के सरदार के पास वो बच्चा गया तो डाकू ने कहा कि सरदार साहब ये कहता है कि मेरे पास 40 दिनार हैं। तो सरदार ने जब पूछा तो और पूछा कि अगर हैं तो कहां रखे हैं, तो उसने कहा कि मेरी कमर के साथ एक थैली है, उसके अंदर वो 40 दिनार हैं। और वाकई जब उसको खोला गया तो 40 दिनार थे। सरदार बड़ा हैरान था, पूछा बेटा कहां जा रहे हो, कहने लगा दीन का इल्म हासिल करने के लिए बगदाद जा रहा हूं। पूछा क्या तुम्हारा वहां कोई जानने वाला भी है, कहा कि नहीं अजनबी शहर है, कोई कोई भी नहीं है, मेरी माँ ने बस ये 40 दिनार दिए थे कि मैं इत्मीनान के साथ इल्मे दीन हासिल करूं, और इस अजनबी शहर में मेरी जरूरियात पूरा करने वाला तो कोई नहीं है, लेकिन मेरी माँ की दुआएं और ये 40 दिनार। और वो जो डाकुओं का सरदार था वो इस बच्चे की बातें सुन रहा था और उसके चेहरे पर संजीदगी बढ़ रही थी, उसका दिल पिघल रहा था, उसका पत्थर जैसा दिल जो था वो मोम की तरह पिघल रहा था, और वो सोच रहा था कि ये मासूम सा बच्चा, इसकी सच्चाई जो है उसकी सादगी ने इसके जमीर को झंझोड़ना शुरू किया। उसने बच्चे से पूछा कि बेटा तुमने जो ये पैसे थे ये छुपाए क्यों नहीं, अगर तुम इनकार कर देते ना बताते हमें तो शुभा भी ना होता जो तुम्हारी हालत है कि तुम्हारे पास कोई पैसे भी हैं और तुम उसको कहीं छुपा कर रख भी सकते हो, कुछ और तो था नहीं। तो उस बच्चे ने जवाब दिया, जब मैं घर से निकल रहा था तो मेरी माँ ने मुझे ये नसीहत कर दी थी कि बेटा कुछ भी हो तुम झूठ हरगिज ना बोलना, भला मैं माँ के हुक्म को कैसे टाल देता। अब वो सरदार था, उसके अंदर का इंसान जाग उठा, वो सोचने लगा ये छोटा सा लड़का ये अपनी माँ का इतना अताअत गुजार, अपना मुस्तकबिल तबाह होते देख रहा था लेकिन माँ के हुक्म को टालने के लिए तैयार नहीं हुआ, और मैं कितने अरसे से बराबर अपने रब के हुक्मों को टाल रहा हूँ, रोंद रहा हूँ, तोड़ रहा हूँ, उसने लड़के को गले से लगाया, उसके दिनार वापस किए और काफले वालों को कहा, अपने जो सात डाकू थे उनको कहा कि काफले वालों का सारा लूटा हुआ माल उसे वापस कर दें। अल्लाह के हुजूर सजदे में गिरकर गिड़गिड़ाने लगा। सच्चे दिल से इसने तौबा की और अल्लाह की रहमत ने उसे अपने आगोश में ले लिया। और जो है आप बता सकती हैं कि फिर ये जो डाकू था, जो सरदार था, ये क्या बना और ये लड़का जो है इसका क्या नाम है? माशाल्लाह आपका ये जवाब दुरुस्त है कि ये बच्चा, ये छोटा सा बच्चा जिसकी अजीम माँ की तरबियत में, अजीम माँ, माएं ठंडी छाएं, मावा ठंडियां छावा, अजीम माँ की तरबियत में इस लड़के को जो है सिर्फ उसी लड़के को एक सोसाइटी में ऊंचा मकाम नहीं दिया, और अल्लाह के हाँ जो उनका मकाम और मर्तबा होगा अल्लाह ही बेहतर जानता है, बल्कि डाकुओं की तकदीर भी बदल दी। ये बच्चा जिसको सारी इस्लामी दुनिया अब्दुल कादिर जिलानी रहमतुल्लाह अलैह के नाम से जानती है और जिसका नाम आते ही दिल अकीदत और एहतराम से झुक जाते हैं। और वो जो डाकू था, जो सरदार था, फिर ये अपने वक्त का एक जबरदस्त वली बना और अल्लाह के बंदों को लूटने वाला अब अल्लाह के बंदों को दीन की दौलत तकसीम करने वाला बन गया। क्या आप ऐसी मां बन सकती हैं? क्या आप सच बोलती हैं? क्या आप जो है वो इल्म के साथ साथ अमल के मैदान में जो है वो एक बेहतरीन किरदार जो है वो अदा कर रही हैं? और माओ की शफकत और माओ की मोहब्बत के क्या कहने। अब आप देखें कि एक और वाकया मैं आपको सुनाना चाहती हूं। अमीरुल मोमिनीन हजरत उमर रजी अल्लाह अन्हो से रवायत है, रसूल अल्लाह के पास कुछ कैदी आए। रसूल तो कैदियों में एक औरत की छातियों से दूध टपक रहा था, छलक रहा था, वो दौड़ रही थी। दूध जब बह रहा था तो उसको बड़ी तकलीफ थी, बेचैनी थी। जब कैदियों में कोई बच्चा पाती उसे पकड़ती, अपने पेट से चिमटा लेती और उसे दूध पिला देती। तब हमने रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के ये पास थे तो सहाबा से रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, क्या तुम ये ख्याल कर सकते हो कि ये औरत अपने बच्चे को आग में फेंक देगी? हमने अर्ज किया कि अगर वो फेंकने पर कादिर हो तो कभी ना फेंके। आपने फरमाया, अल्लाह ताला अपने बंदों पर इससे ज्यादा मेहरबान है जितनी ये अपने बच्चे पर। इसे मुस्लिम और बुखारी ने रवायत किया है। यानी वो बच्चे की ममता से इतनी मजबूर थी, कोई भी बच्चा नजर आता था ना उसको अपने साथ लगाती थी और वो बच्चे की वजह से बड़ी उदास थी। इसी तरह एक सहाबी हैं हजरत आमिर, फरमाते हैं हम रसूलुल्लाह के पास थे, एक शख्स आया जिस पर कंबल था, जिसके हाथ में कोई चीज ना थी जिस पर कंबल लपेटा था। अर्ज किया, या रसूलल्लाह मैं एक दरख्त की झाड़ी के पास से गुजरा तो मैंने इस झाड़ी में चिड़िया के चूजों की आवाज सुनी, जैसे चिड़िया के जो बच्चे होते हैं, छोटे छोटे चिड़िया के बच्चे, मैंने उन्हें पकड़ लिया और अपने कंबल में रख लिया। इतने में इन बच्चों की माँ आ गई, वो मेरे सर पर चक्कर लगाने लगी। मैंने इसके सामने वो बच्चे खोल दिए जो कंबल में लपेटे थे, उसको खोला कंबल को, वो इन पर गिर पड़ी। मैंने इन सबको अपने कंबल में लपेट लिया, वो सब मेरे साथ है, यानी ये माँ भी बच्चों के साथ कैदी है। आपने फरमाया, इन्हें रख दो। मैंने इन्हें रख दिया। इनकी माँ उन्हें चिमटी रही, क्योंकि माँ उड़ तो सकती थी, अब बच्चों का क्या हो। माँ खोला भी कंबल, माँ उड़ी नहीं। तब रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, क्या तुम इन चूजों की माँ की अपने बच्चों से इतनी ममता पर ताज्जुब करते हो? इसकी कसम जिसने मुझे हक के साथ भेजा, अल्लाह ताला अपने बंदों पर इससे ज्यादा मेहरबान है जितनी बच्चों की माँ बच्चों पर। इन्हें वापस ले जाओ, हत्ता कि इन्हें वहां ही रखाओ जहां से पकड़ा है, और इनकी माँ इनके साथ रही और वो उन्हें वापस ले गया। ये तो हाल है जो परिंदे हैं, चरिंद परिंद, उनकी जो माँ है उनकी ममता का, और एक जो आप है माँ, और एक जो इंसानी किरदार है माँ का। आप सोचें, आप अपनी माँ को याद करें कि आपकी माँ कैसी थी। और आपकी माँ ने आपको यहाँ तक पहुंचाने में क्या क्या कुर्बानियां और क्या क्या मेहनतें जो है वो की हैं। इसी तरह हजरत अब्दुल्ला बिन उमर रजी अल्लाह ने रवायत करते हैं कि रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि हम बाज जिहादों में रसूल अल्लाह के साथ थे कि एक कौम पर गुजरे, यानी सहाबा रसूल अल्लाह के साथ थे एक कौम पर से गुजरे और दरियाफ्त फरमाया कि तुम कौन हो, वो बोले हम लोग मुसलमान हैं। एक औरत वहां हांडी के नीचे आग जला रही थी, यानी रसूल अल्लाह और सहाबा रास्ते में हैं, देख रहे हैं कि एक औरत वहां हांडी के नीचे आग जला रही थी जिसके साथ इसका बच्चा था। जब आग भड़क कर ऊंची होती तो औरत बच्चे को दूर हटा लेती, वो रसूल अल्लाह की खिदमत में हाजिर हुई, बोली कि आप रसूल अल्लाह हैं सल्लल्लाहु अलैहि वसल्लम। रसूल आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया हाँ, तो बोली मेरे माँ बाप आप पर कुर्बान हो, क्या अल्लाह अरहमुर रहीमीन नहीं? आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया हाँ, तो बोली क्या अल्लाह अपने बंदों पर माँ के अपने बच्चे से ज्यादा मेहरबान नहीं? आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया आप हाँ, तो बोली कि माँ तो अपने बच्चे को आग में नहीं डालती। इस पर हुजूर ने सर झुका लिया, बहुत रोए रसूल बहुत रोए, फिर सर मुबारक इसकी तरफ उठाकर फरमाया अल्लाह ताला अपने बंदों में सिर्फ सरकश मुनकर ही को सजा देगा जो अल्लाह ताला पर सरकशी करे और ला इलाहा इल्लल्लाह कहने से इनकारी हो। और आपको पता है कि हमें रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम की हदीस से ये बात पता चलती है कि जो है वो अल्लाह रब्बुल इज्जत जितनी मोहब्बत माँ अपने बच्चे से करती है तो अल्लाह ताला जो है वो 70 माओं से ज्यादा मोहब्बत करता है। तो कभी पसंद नहीं करता कि लोगों को जहन्नुम की आग में डाल दे, तो ऐसा क्यों होगा? इसकी वजह शिर्क करना और अमले सवाले ना करना और ईमान ना लाना। एक और माँ की कहानी मैं आपको सुनाना चाहती हूँ और आप देखें कि इस माँ का हाल क्या था। अलकम नाम का एक शख्स था जो सौम व सलात का बड़ा पाबंद था। इसके जब इंतकाल का वक्त बहुत करीब आया तो इसके मुंह से कलमा जारी ना हुआ। इसकी बीवी ने रसूल अल्लाह की खिदमत में एक आदमी भेजा। रसूल अल्लाह ने दरियाफ्त किया क्या इसके वालदैन जिंदा हैं? आपको बताया गया कि सिर्फ वालदा जिंदा है और वो भी अलकम से नाराज है। आपने अलकम की वालदा से इसके बारे में पूछा तो इसने जवाब दिया वो नेक है लेकिन मेरे मुकाबले में वो बीवी के कहने में रहता है, मेरी नाफरमानी करता है, इसलिए मैं इससे नाराज हूँ। आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया इसकी खता माफ कर दो, ये इसके लिए बेहतर है, लेकिन उसने इनकार किया। बेटे की ना जान नहीं निकल रही थी, बेटा बड़ी तकलीफ में था और जब सहाबा ने रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम को आकर बताया तो आपने कहा कि क्या इसके वालदैन जिंदा हैं? पूछा नहीं, बाप तो फौत हो गया, माँ जिंदा है। कहा कि माँ को जो है वो बुलाओ। माँ जब आई तो जो बेटे की हालत थी सारी वो देखी, अब कहा कि इसको माफ कर दो तो माँ ने माफ करने से इनकार किया। अब रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया इसकी खता माफ कर दो, ये इसके लिए बेहतर है, लेकिन उसने इनकार किया। जब किसी तरह माँ आमादा ना हुई तो आप सल्लल्लाहु अलैहि वसल्लम ने बिलाल हबशी रजी अल्लाह अन्हु को हुक्म दिया कि लकड़ियां जमा करके आग लगाकर अलकम को इसमें डाल दो। वालदा ये सुनते ही घबरा गई और हैरत ज़दा होकर पूछने लगी ए अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम, क्या वाकई आप सल्लल्लाहु अलैहि वसल्लम मेरे बेटे को आग में डलवाएंगे? आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया हाँ, अल्लाह ताला के अजाब के मुकाबले में हमारा अजाब हल्का है। अल्लाह ताला की कसम जब तक तू अपने बेटे से नाराज है ना इसकी नमाज कबूल है ना सदका। इसके बाद अलकम की वालदा ने कहा ए अल्लाह ताला के रसूल सल्लल्लाहु अलैहि वसल्लम, रसूल मैं आप सल्लल्लाहु अलैहि वसल्लम को और तमाम लोगों को गवाह बनाकर कहती हूँ मैंने अलकम को माफ कर दिया। इसके बाद अलकम के मुंह से कलमा जारी हो गया। वफात के वक्त आप सल्लल्लाहु अलैहि वसल्लम ने गुसल और कफन और दफन का इंतजाम करने का हुक्म दिया और आप सल्लल्लाहु अलैहि वसल्लम जिनाजे के साथ तशरीफ ले गए। दफन के बाद आप सल्लल्लाहु अलैहि वसल्लम ने नसीहत फरमाई, मुहाजरीन या अंसार में से जिस शख्स ने अपनी माँ की नाफरमानी की या उसको तकलीफ पहुंचाई तो इस पर अल्लाह ताला की फरिश्तों की और सब लोगों की लानत होती है। अल्लाह ताला ना इसके फर्ज कबूल करते हैं ना नफल, यहाँ तक कि वो अल्लाह ताला से तौबा करे और अपनी माँ के साथ नेकी करे। जिस तरह भी हो उसको राजी करे। तो माएं ठंडी छाएं और अजीम माएं, उनका क्या किरदार हमें पता चलता है? उनका सबसे बेहतरीन जो किरदार है वो ये है कि वो अपने बच्चों की बेहतरीन तालीम और तरबियत करें, उन्हें कुरान और हदीस जो है सुन्नत रसूल सल्लल्लाहु अलैहि वसल्लम उससे जो है वो रोशनास करवाएं, उनके दिल में जन्नत का शौक पैदा करें, उनके दिल में अल्लाह का खौफ पैदा करें, उसके लिए वो जागें। जैसे रमजानुल मुबारक में आपने क्या, जब ही रमजान का महीना गुजरा तो क्या आपने अपने बच्चों की तालीम और तरबियत में जो है वो एक अहम किरदार अदा किया? अपनी तरावी के साथ क्या आपको बच्चों की तरावी जो है उसकी फिक्र होती थी? अपने नाजरा कुरान के साथ बच्चों के नाजरा कुरान का जो है एहसास रहा? अपनी अपना दौरा तफसीर के साथ बच्चों की कुरानी क्लासेस जो जारी थी, क्या आपने बच्चों को एहतमाम से उसमें जो है वो भेजा? या ये कि बच्चे सो रहे हैं और आप जो है उनसे अपने प्यार का इजहार कर रही हैं, बच्चे सोते रहे, वक्त होते रहे और आपने फिक्र ना की, वो टीवी के आगे बैठे रहे, वो कार्टून देखते रहे, वो नावल पढ़ते रहे और वो अफसाने और कहानियां और वो चैटिंग करते रहे और आप जो थी वो अपने कामों में जो है वो मसरूफ रही। तो क्या खोया क्या पाया, आप कैसी माँ है? क्या क्योंकि 7 साल का हो जाए तो बच्चे को नमाज की तलकीन करनी चाहिए और 10 साल का हो जाए और वो ना पढ़े तो बच्चे को मारना चाहिए। क्या आपने 7 साल से पहले बच्चों को नमाज सिखाई? क्या आप नमाज पढ़ती हैं? आज जुमा है, क्या आपने सूरत कहफ की तिलावत की? क्या आपके बच्चे स्कूल जाने से पहले सूरत कहफ पढ़कर गए? क्या आप अपने माँ बाप की खिदमत करती हैं? क्या आप अपने माँ बाप के लिए सदका जारिया हैं? क्या आपके माँ बाप आपसे राजी हैं? आप कैसी माँ हैं? जो अच्छी औलाद नहीं है वो अच्छी माँ भी नहीं, माँ बाप भी नहीं बन सकते। क्या आपकी जन्नत कहीं आपसे रूठी भी तो नहीं है? आपकी जन्नत, आपके शोहर की जन्नत, शोहर अच्छा लगता है, उसकी तनख्वाह अच्छी लगती है, उसकी गाड़ी अच्छी लगती है, उसकी सब चीजें अच्छी लगती हैं, तो क्या जो उसकी जन्नत है क्या वो नहीं अच्छी लगनी चाहिए जो उसके माँ बाप हैं? कहीं आपके शोहर से उसकी जन्नत नाराज तो नहीं है? कहीं उसकी वजह आप तो नहीं है? ये एक सवाल है जो आप सबके नाम है। इमाम शाफी रहमतुल्लाह अलैह की माँ के किरदार से आपने क्या सीखा? क्या आपने अपने बच्चों के दिल में इल्म का शौक पैदा किया है? कुरान का शौक, सुन्नत रसूल का शौक, हदीस का शौक, सहाबा कराम जो है उनकी जो जिंदगियां हैं, अशरा मुबशरा और दूसरे सहाबा सहाबियात, और जो मुसलमानों का उरूज था वो कौन थे, वो क्या थे, उनका क्या किरदार था? आप अपने बच्चों के साथ क्या करती हैं? आप कैसी माँ हैं? आप कैसी माँ हैं? क्योंकि अगर उनको दाना पानी देना है वो तो चिड़िया भी खिलाती है, वो सुबह जब अभी आप सोई भी होती हैं, सुबह होती है और अभी मुर्गा अज़ान देता है और चिरिंद परिंद अल्लाह की हम्द और तस्बीह करते हुए अपने घोंसलों को छोड़ देते हैं और दाना ढूंढते हैं और दाना लाकर अपने बच्चों के पेट को जो है वो पालते हैं। और आप तो अशरफुल मखलूकात में से हैं, आप तो इंसान हैं, वो इंसान जिसके लिए अल्लाह ने सारी कायनात बनाई। तो आप कैसी माँ हैं? आप बच्चों की बेहतरीन तालीमों तरबियत की खातिर आप मगरिब की दुनिया में आ गई। आपने क्या सोचा था कि डॉलर मिलेंगे तो सब खुशियां मिल जाएंगी? आपने क्या सोचा था कि यहाँ की शहरियत मिलेगी, सिटीजनशिप मिलेगी तो सब कुछ बन जाएगा? क्या अल्लाह की अताअत की सिटीजनशिप भी ले ली है? अल्लाह की अताअत की डिग्री भी आपके दामन में है, उसकी क्या फिक्र है? मुझको मालूम है तुम बदल जाओगे जाके परदेश में, चाहतों की हदों से निकल जाओगे जाके परदेश में, अपनी पहचान को ख्वाहिशों के समंदर में घर खो दिया दास्तानों में, फिर तुम भी ढल जाओगे जाके परदेश में, ऐन मुमकिन है जब तुम वहां जाओ तो और बढ़ जाएं दुख। किसने तुमसे कहा है बहल जाओगे जाके परदेश में? किसने तुमसे कहा है बहल जाओगे जाके परदेश में? ये बता दूं तुम्हें सर्दियां आग बरसाएंगी इस जगह, सोच लो अब भी तुम वरना जल जाओगे जाके परदेश में। और अगर हम चाहते हैं कि सर्दियां आग ना बरसाएं, अगर हम ये चाहते हैं हमें खुशियां मिलें, सच्ची खुशियां जो कि दुनिया ही तक नहीं है बल्कि मौत के बाद भी, कब्र में भी और आखिरत की जिंदगी में भी, तो फिर उसके लिए हमें क्या करना है? उसके लिए हमें जो है खुद बेहतरीन ईमान लाने के साथ साथ, अमले स्वाहले करने के साथ साथ, अपने बच्चों की बेहतरीन तालीम और तरबियत जो है वो करनी है। कुल्लुकुम राइन व कुल्लुकुम मसूलिन अन रईयते, तुम में से हर एक राई है और हर एक से उसकी रईयत के बारे में पूछा जाएगा। फिर इसके साथ ही अब आप देख लें कि जब इंसान मर जाता है तो उसकी मोहलत अमल खत्म हो जाती है सवाए तीन आमाल के, इनका अजर मरने के बाद मिलता रहता है। कोई ऐसा सदका कर जाए जो इसके बाद भी जारी रहे, या ऐसा इल्म छोड़ जाए कि इसके बाद भी लोग उससे फायदा उठाते रहे, नंबर तीन। फिर नेक औलाद छोड़ जाए जो बाद में वफात के बाद इसके हक में दुआ करती रहे, इसे सही मुस्लिम ने रवायत किया है। तो आप बताइए कि आपकी औलाद क्या आपके लिए सदका जारिया है? ऐ जान अगर तुम साथ न दो तो तन्हा मुझसे क्या होगा, तुम आओ फर्ज बुलाता है, दुनिया में तगैयुर आता है, एक तूफान जोश दिखाता है, एक फितना शोर मचाता है, ऐ जान अगर तुम साथ न दो तो तन्हा मुझसे क्या होगा। इंसान बनाओ तुम जैसे, तहजीब भी वैसी बनती है, तहजीब है औरत के बस में, वो कैसी नस्लें जनती है, वो कैसे मर्द बनाती है, वो क्या इखलाक सिखाती है, क्या जज्बे आखिर घोल के वो बच्चे को दूध पिलाती है, किस कैफियत की मस्ती में वो मीठी लोरी गाती है। गर रंज ना हो तो साफ कहूं, ये तुम ही तो थी क्या भूल गई, खुद तुमने निजामे बातिल को गोदी में सिपाही पाल दिए, इबलीस ने मांगे कारिंदे तो तुमने अपने लाल दिए, तुमने तो कलेजों के टुकड़े मंडी में लाकर डाल दिए, तुमसे जो तकाजे दीन के थे अफसोस के तुमने टाल दिए, है मर्द के जिम्मे जितनी खता इतनी ही तो तुम जिम्मेदार तो हो, है मर्द के जिम्मे जितनी खता इतनी ही तो जिम्मेदार हो तुम, है जान अगर तुम साथ न दो तो तन्हा मुझसे क्या होगा। और ये आखिरी जो बात है इसके साथ मैं अपनी बात को खत्म करती हूं, और आप सोच लें कि मैं कैसी मां हूं, क्या वो जिसके कदमों के नीचे जन्नत है, क्या वो जो कि एक ठंडी छांव है, एक ऐसा दरख्त जो कि बच्चों के लिए जो है वो बेहतरीन साया फराहम करता है, बच्चों की बेहतरीन रहनुमाई करने वाली दरसगाह, बेहतरीन गोद। और ये जो अब मैं आपको वाकया सुनाना चाहती हूं, इसको सुनाने का मकसद ये है कि आप अपनी औलाद को जो कुछ देती हैं, जैसे मसलन औलाद की खातिर आपने यहाँ की इमिग्रेशन ले ली, आपने गल्फ को छोड़ा, किसी ने मक्का छोड़ा, किसी ने मदीना छोड़ा, किसी ने दुबई छोड़ा तो किसी ने बहरीन छोड़ा, और किसी ने अपने माँ बाप और अपनी उन गलियों को छोड़ा जिसमें आप भागा करती थी, अपने वतन को छोड़ा, इस औलाद की खातिर आपने क्या क्या छोड़ा, आपने जेवर बेचे और यहाँ पे आ गए, आपने घर बेच लिए, आपने जहेज छोड़ दिए, आपने अपने बच्चों की तालीम और तरबियत और उनके बेस्ट फ्यूचर के लिए आपने क्या क्या नहीं किया, ये सब आपने किस लिए किया। इसके लिए मैं आपको एक कहानी सुनाती हूँ, बड़ी खूबसूरत कहानी है। मोहम्मद बिन अहमद अल बरा ने ये वाकया बयान किया है कि औन बिन अब्दुल्ला ने, वो मरवी हैं, वो कहते हैं कि मैंने हजरत अब्दुल अजीज रहमतुल्लाह अलैह को ये कहानी सुनाई थी कि हम में से पहले जमाने में एक बादशाह था, इसने एक खूबसूरत इमारत बनवाई और बहुत मेहनत और खर्च से तैयार करवाई, इसके बाद दावत आम की और सब लोगों को बुलवाया और इमारत दिखाई, और इमारत के दरवाजे पर कुछ लोग मुकर्रर कर दिए जो आने जाने वालों से पूछते क्या तुमने इसमें कोई ऐब देखा है, लोग कहते नहीं। आखिर में कुछ लोग आए जिन्होंने अबाएं पहन रखी थी, इनसे पूछा कि तुमने कोई ऐब देखा, उन्होंने जवाब दिया कि हाँ دو عیب ہیں۔ یہ سن کر ان لوگوں نے فوراً ان کو پکڑ لیا اور بادشاہ کو خبر کر دی کہ کچھ لوگ اس عمارت میں دو عیب بتا رہے ہیں۔ بادشاہ نے کہا مجھے ایک عیب بھی برداشت نہیں ہے، یہ دو کس طرح، لاؤ ان کو۔ ان لوگوں کو بادشاہ کے سامنے لایا گیا۔ بادشاہ نے ان سے پوچھا کیا تم نے اس میں کوئی عیب دیکھا؟ انہوں نے جواب دیا دو عیب ہیں۔ آپ سوچ سکتی ہیں کیا دو عیب ہو سکتے ہیں؟ بادشاہ نے پوچھا وہ کیا؟ انہوں نے جواب دیا ایک عیب تو یہ ہے کہ یہ عمارت بالآخر ختم ہو جائے گی، اور اس کا بنانے والا مر جائے گا۔ بادشاہ نے پوچھا کیا کوئی ایسی جگہ بھی ہے جو خراب نہ ہو اور بنانے والا نہ مرے؟ انہوں نے کہا ہاں۔ پوچھا وہ کیا؟ جواب دیا آخرت کا گھر۔ پھر ان نوجوانوں نے بادشاہ کو دعوت فکر دی، بادشاہ نے قبول کر لی اور پھر کہا کہ میں اعلانیہ طور پر تمہارے ساتھ چلوں گا تو میری قوم جانے نہیں دے گی، لہٰذا تمہارا اور میرا فلاں وقت اور فلاں جگہ پر جو ہے وہ وعدہ رہا کہ فلاں وقت اور فلاں جگہ پر میں تمہیں جا کر جو ہے وہ ملوں گا۔ پھر ایک وقت ایسا آیا کہ بادشاہ جو تھا وہ اپنے درباریوں کو سب کو چھوڑ کر سلام کر کے جب جانے لگا تو جو ہے وہ جا کر ان کے ساتھ مل گیا اور پھر وہ عبادت کرنے لگا۔ اس کے بعد جو ہے پھر بادشاہ نے کہا کہ میں تمہیں بھی چھوڑنا چاہتا ہوں، ان جو نیک لوگ تھے ان کو بھی۔ تو انہوں نے پوچھا تم ہمیں چھوڑ کر کہاں جا رہے ہو؟ بادشاہ نے کہا تمہیں خود معلوم ہے کہ تم میری سابقہ پوزیشن کی وجہ سے میرا بہت لحاظ اور احترام کرتے ہو اور مجھے یہ پسند نہیں ہے، مجھے یہ بھی پسند نہیں ہے۔ تو اب آپ نے اپنے بچوں کو جو کچھ بھی دیا، آپ نے ان کو امریکہ کی سٹیزن شپ کے لیے آپ نے قربانیاں کی، آپ یہاں تک آئے اور آپ اپنے کہتے ہیں کہ میں نے جو ہے وہ کیا کیا تمہارے لیے کیا۔ دوسری بات یہ کہ آپ نے اپنے زیور کو بیچا، آپ نے اپنے والدین کو چھوڑا، آپ نے اپنے والدین کی گلیاں چھوڑی، بہن بھائی چھوڑے، آپ دن رات محنت مشقت کرتی ہیں، آپ سب کچھ کرتی ہیں، آپ نے اپنی اولاد کو جو کچھ دیا ان میں سب سے بہترین جو ہے وہ تعلیم و تربیت ہے، قرآن اور حدیث کی نعمت اور دولت ہے۔ اس کے لیے جب پیسے خرچ کریں، اس کے لیے جب فیسیں آپ دیں، اس کے لیے آپ محنت مشقت کریں، اس کے لیے تہجد میں اٹھ کر دعائیں کریں، اس کے لیے آنسو بہائیں، اس کے لیے دامن پھیلائیں اور ساری کوششوں کے باوجود بھی وہ اثرات نظر نہ آئیں تو پھر اللہ سے رو رو کر دعائیں مانگیں کہ اے اللہ تو میرے گناہ معاف کر دے، لگتا ہے تو نے مجھے معاف نہیں کیا۔ کیونکہ والدین جو ہیں وہ بہترین استاد ہیں اور ساری کوششوں کے باوجود جو ہے اولاد جو ہے کیا ہے کہ والدین کے لیے ایک امتحان ہے، انما المال والاولاد فتنہ، ایک آزمائش ہے۔ تو اب یہ جو پیپر ہیں جو اللہ تعالیٰ نے ہمارے ہاتھ میں اولاد کے دے دیے ہیں، ساری کوششوں کے بعد ہمیں جو ہے ہم یقین سے یہ نہیں کہہ سکتے کہ ضرور میرا بچہ یہ بن جائے گا جب تک کہ اللہ کا کرم نہ ہو، جب تک کہ اللہ کی مہربانی نہ ہو، اور یقیناً ہماری کوششوں میں کوئی کمی ہے۔ تو اس کے لیے پھر ہم کیا کریں کہ ہم جو ہیں وہ اللہ رب العزت سے دعا کریں، اللہ رب العزت سے درخواست کریں، اور پھر جو ہے وہ محمد بن عبداللہ کی والدہ کی طرح، حضرت امام شافعی رحمۃ اللہ علیہ کی والدہ کی طرح جو ہے وہ ہم اپنے بچوں کو قرآن اور سیرت کی لوریاں سنائیں، انہیں اس کا شوق دلائیں اور اللہ سے تہجد میں اٹھ کر دعائیں مانگیں کہ یا اللہ تو میری اولاد کو میرے لیے آزمائش نہ بنانا، اس کو صدقہ جاریہ بنا دینا، اور اس کے لیے خوب محنت کریں، خوب محنت کریں، اس لیے کہ ابھی ہم اس میدان میں بہت پیچھے ہیں۔ تو ایک سوال ہے جو میرے اپنے نام ہے اور آپ سب کے نام، کہ کیا میں ایسی ماں ہوں جو ٹھنڈی چھاؤں ہے؟ کیا میں ایسی بہترین درسگاہ ہوں جو کہ بچوں کو جو ہے وہ بہترین تعلیم و تربیت اس کی کر رہی ہے؟ کیونکہ نیپولین نے کہا تھا نا کہ تم مجھے اچھی مائیں دو، میں تمہیں اچھی قوم دوں گا۔ تو آج امت مسلمہ میں جو لیڈر نہیں ہیں تو وہ لیڈر کیسے ملیں گے؟ ربنا حب لنا من ازواجنا وذریاتنا قرۃ اعین واجعلنا للمتقین اماما۔ تو اچھے امام کے لیے اور اچھے لیڈر اور رہنما کے لیے کس بات کی ضرورت ہے؟ کہ اپنی تعلیم و تربیت پر ہم توجہ دیں اور اس کے ساتھ اپنے بچوں کی تعلیم و تربیت پر توجہ دیں، اپنے فوکس تبدیل کریں۔ کیونکہ آپ یہ چاہتی ہیں بچوں کو ایسا کپڑا پہناؤں جو کسی نے دیکھا نہ ہو، بچے ایسے جوتے پہنے جو نیم برانڈ ہو، اور بچوں کے لیے گھر بے شک سود پر لینا پڑ جائے تو سود پر بک کروا دیتے ہیں کہ بچوں کے لیے آخر اور کیا نہ کریں. تو آپ بچوں کے لیے کیا کر رہی ہیں, اللہ تعالیٰ کیا چاہتے ہیں کہ میں اور آپ بچوں کے لیے کیا کریں, تو کہیں تو کمی ہے نا. تو یہ گھر بھی, یہ مال بھی, یہ دولت بھی, یہ گاڑیاں بھی, یہ ساری چیزیں یہی رہ جانی ہیں. عیب کیا ہے کہ زوال ہے ان کو, اور کس چیز کو جو ہے وہ زوال نہیں ہے, وہ ہے اللہ تعالیٰ کی ذات. کل من علیہ فان ویبقى ربک ذو الجلال والاکرام. تو اللہ تعالیٰ مجھے اور آپ کو اپنی سچی محبت دے, اپنے رسول کی سچی محبت دے, اور ہمیں دین اسلام کی سچی محبت دے, اور ہمیں بہترین مسلمان بنائے. ربنا آتنا فی الدنیا حسنۃ وفی الآخرۃ حسنۃ وقنا عذاب النار. رب ارحمہما کما ربیانی صغیرا. رب اجعلنی مقیم الصلاۃ ومن ذریتی. ربنا وتقبل دعا. ربنا اغفر لی ولوالدی وللمؤمنین یوم یقوم الحساب. ربنا تقبل منا. وصلى الله تعالى على خير خلقه محمد وآله وصحبه اجمعين برحمتك يا ارحم الراحمين. سبحانك اللهم وبحمدك نشهد ان لا اله الا انت نستغفرك ونتوب اليك. آمين. السلام عليكم ورحمه الله وبركاته. وعليكم السلام ورحمه الله وبركاته.